अब आइए सबसे कठिन वादी आ रही है, शिर्क फिल हुकूक, अल्लाह के हुकूक क्या क्या है इंसान पर, उसकी अगर आप गिनती करें, लिस्ट बनाएं तो बहुत लंबी हो जाएगी। अल्लाह का शुक्र करना चाहिए, अल्लाह की इबादत करनी चाहिए, अल्लाह के अहकाम पर चलना चाहिए, अल्लाह के आयद करदा फरीजे जो है वो अदा करने चाहिए, अल्लाह की हराम चीजों से बचना चाहिए, अल्लाह की तज़ीम और तकबीर करनी चाहिए, अल्लाह के दीन को गालिब करने के लिए जिद्दोजहद करनी चाहिए, अल्लाह के कलमे को सरबुलंद करने के लिए तन मन धन लगाना चाहिए। एक लफ्ज ऐसा है कि जैसे कहते हैं हम अपनी जबान में, हाथी के पांव में सबके पांव, एक लफ्ज है कि जो जुमला हुकूक को अपने अंदर समो लेता, वो लफ्ज है इबादत। यही वजह है कि कुरान मजीद में तमाम अंबिया और रसूल की दावत जो आती है मुख्तलिफ मक्की सूरतों में, वो क्या है, सब ने यह कहा, या कौम इबुदुल्लाह मा लकुम मिन इलाहिन गैरो, ऐ मेरी कौम के लोगो अल्लाह की इबादत करो, तुम्हारा कोई और माबूद नहीं है सिवाय उसके। यही दावत जो है हजरत नूह की थी, हजरत हूद की थी, हजरत सालेह की थी, हजरत शुएब की थी, हजरत लूत की थी और हजरत मूसा की थी, हजरत ईसा की थी, सबकी दावत। यही दावत जो है हुजूर की आई है कुरान में, एक फर्क के साथ। साबिका तमाम अंबिया और रसूल सिर्फ अपनी अपनी कौमों के लिए मबूस किए गए थे, हुजूर के बेसन पूरी नौ इंसानी के लिए। लिहाजा यहां या कौमे का लफ्ज नहीं मिलेगा, या यूहन्नास, या यूहन्नास, या यूहन्नास, या यूहन्नास उबुदू रब्बकुम अल्लज़ी खलक़कुम वल्लज़ीन मिन क़ब्लिकुम लअल्लकुम तत्तक़ून, ऐ लोगो इबादत करो अपने उस रब की जिसने तुम्हें भी पैदा किया और तुमसे पहले जो लोग थे उनको भी पैदा किया ताकि तुम बच सको। इससे आगे बढ़िए तो सूरह ज़ारियात में फरमाया कि हमने तो इंसानों और जिन्नों को पैदा ही इसलिए किया है कि हमारी इबादत करें। वमा खलक़तुल जिन्ना वल इंसा इल्ला लियाबुदून, जिंदगी आमद बराए बंदगी, जिंदगी बेबंदगी शर्मिंदगी। जिंदगी तो हमें मिली है बंदगी के लिए, अगर हम बंदगी ही ना करें खुदा की तो शर्मिंदगी ही शर्मिंदगी है। यह जो एक लफ्ज है इबादत, अब मैं इसका थोड़ा सा तज्जिया करना चाहता हूं। इबादत किसे कहते हैं? इबादत का लफ्ज बना अब्द से, अब्द गुलाम, जिसका आज आप तसव्वुर नहीं कर सकते। आज हमें जिसका तजुर्बा है वो एम्प्लॉयर एम्प्लॉई रिलेशनशिप का है। आपने किसी को बतौर मजदूर रखा है, शाम तक काम करना है, 100 रुपए देने हैं, वो आपका मुलाजिम है, गुलाम नहीं है। वो जब 8 घंटे पूरे हो जाएंगे सलाम करेगा और जाएगा। और अगर आपने किसी को रखा है खानसामा की हैसियत से और आप कहें भाई आज वो नहीं आई, भंगन वगैरह नहीं आई है, जरा जाओ हमारा वो टॉयलेट साफ कराओ, वो साफ कर देगा, जनाब मैं आपका खानसामा हूं, मैं टॉयलेट साफ करने के लिए मुलाजिम नहीं हुआ। तो लिमिटेड टाइम और फराइज भी लिमिटेड, ये एम्प्लॉयर एम्प्लॉय के हैं। वो फराइज अदा करने के बाद वो आपके बराबर का शहरी है, एक वोट आपका एक वोट उसका है, कोई फर्क नहीं आपके उसके दरमियान। गुलाम जो होता था अब्द, वो आका का ममलूक होता था, मिल्कियत, और वो हमा तन हमा वक्त हमा जहत हुक्म मानने पर मजबूर था। रात को हुक्म दे रहा है तो नहीं कह सकता साहब आज तो अब तो रात का वक्त है आप क्या हुक्म दे रहे हैं, मैं तो नहीं मान सकता, मानना पड़ेगा। किसी भी वक्त किसी भी नौयत का जो भी हुक्म दे, हमा वक्त हमा तन हमा जहत ताअत। और ये कि अगर आका ने कोई कोठड़ी दे दी है कि इसमें रात को सो जाया करो तो वो उसकी मिल्कियत नहीं हो जाती, मिल्कियत आका की है, वो खुद ही मिल्कियत अपने आका का है। कोई चारपाई दे दी है सो जाया करो तो वो उसकी मिल्कियत नहीं हो जाती। तुम भी अपने आप को किसी शय का मालिक न समझो, लिल्लाह मा फिस समावात व मा फिल अर्ज, आसमानों में और जो कुछ है जमीन में वो अल्लाह की मिल्कियत। तो ये अब्दियत, यहां तक कि अगर आपको मालूम ना हो कि उस जमाने में आका को इख्तियार था جس طرح چاہے ٹارچر کرے، جس طرح کی چاہے تکلیف دے، اور جب چاہے قتل کر دے، کوئی مقدمہ نہیں، غلام کی طرف سے کوئی مدعی نہیں، کوئی اس پر پکڑ دھکڑ نہیں، تم نے کیا کیا، بالکل جیسے آپ کی بکری تھی، آپ نے ذبح کی اور گوشت پکا کے کھا لیا، کوئی آپ سے پوچھ سکتا بھائی میری ملکیت تھی بکری، میں نے اس کو ذبح کیا، گوشت کھایا، تم کون ہوتے ہو پوچھنے والے؟ اسی طرح اگر وہ آقا جو ہے وہ غلام کو قتل کر دیتا تھا تو اس پر کوئی پوچھ گچھ نہیں تھی، کوئی باس پوس نہیں تھی۔ اس معنی میں اللہ کے غلام بننا، ہما تن، ہما وقت، ہما وجوہ، ہما جہت، اللہ کی غلامی، اللہ کی اطاعت، یہ ہے عبادت کا ظاہری پہلو، یا میں کہا کرتا ہوں عبادت کا جسد، عبادت کا ظاہر، عبادت کا جسم جو نظر آتا ہے۔ ایک ہے عبادت کی جان یا عبادت کی روح جو نظر نہیں آتی، ہماری جان کہاں ہے کسی کو نظر آتی ہے، روح کہاں ہے کسی کو نظر آتی ہے، لیکن ہمارا وجود جان ہی سے تو ہے، جان نکل جائے گی تو پھر تو یہ جسد جو ہے یہ گل سڑ جائے گا، اگر جلدی سے تم نے اس کو پہنچا نہ دیا قبر کے اندر، یا جلدی سے کریا کرم نہ کر دیا اور اس کو جلا نہ دیا تو سڑے گا بری طریقے سے، متعفن ہو جائے گا۔ تو اگرچہ قرآن مجید میں محض اطاعت پر بھی لفظ عبادت کا اطلاق ہوا ہے، چنانچہ جب حضرت موسیٰ اور ہارون فرعون کے دربار میں پیش ہوئے پہلی مرتبہ، فرعون نے ایک پھپتی چست کی اپنے حواریوں اور درباریوں سے مخاطب ہو کر، یہ کون لوگ ہیں جو ہم سے اس طرح بات کر رہے ہیں، ہم سے کوئی مطالبہ کر رہے ہیں، ارسل معنا بنی اسرائیل وقومہما لنا عابدون، ان کی قوم تو ہماری غلام قوم ہے۔ ظاہر بات ہے کہ وہ فرعون یا ان کی قوم کی پرستش نہیں کرتے تھے، عبادت نہیں کرتے تھے، لیکن چونکہ اطاعت پر مجبور تھے لہذا اس کے لیے لفظ اس نے استعمال کیا عابدون، قومہما لنا عابدون۔ اور ایک اور موقع پر یہ بات آئی کہ جب فرعون نے کہا الم نربک فینا ولیدا، اے موسیٰ تم وہی نہیں ہو جسے ہم نے اپنے محل میں پالا تھا، ہمارے ٹکڑوں پر پل کر ہماری بلی ہمی کو میاؤں، تو حضرت موسیٰ نے کیا، وَتِلْكَ نِعْمَةٌ تَمُنُّهَا عَلَيَّ أَنْ عَبَّدْتَ بَنِي إِسْرَائِيلَ، یہ تم بڑا احسان جتا رہے ہو میرے اوپر کہ میں تمہارے محل میں پلا بڑھا ہوں، جبکہ تو نے میری پوری قوم کو غلام بنا رکھا ہے، عبدت۔ تو عبادت کا اطلاق محض اطاعت پر بھی ہے، چاہے وہ خواہی نہ خواہی ہو، مجبوری سے ہو، کراہت کے ساتھ ہو، لیکن یہ اطلاق اس پر ہوتا ہے۔ یہی وجہ ہے کہ آج کے دور میں جو جدید مفکرین ہیں اسلام کے، انہوں نے اس اطاعت کے پہلو کو اتنا نمایاں کیا ہے، اتنا نمایاں کیا، اس لیے کہ عام لوگوں کے ذہن سے یہ تصور گزر گیا تھا نماز، روزہ، حج، زکات، عبادات ہو گئی بس، اور کون سی عبادت چاہیے تمہیں، تو ان کو بتانے کے لیے نہیں، پوری زندگی میں اللہ کی اطاعت، ہما تن، ہما وقت، ہما جہت، ہما پہلو اطاعت۔ تو یہ صحیح بات ہے کہ جو ایمفیسائز کی گئی، اور آج بہت سے لوگوں کے سامنے یہ بات آ چکی ہے، بہت بڑی تعداد میں امت اس حقیقت کو جان چکی ہے کہ اسلام صرف مذہب نہیں، دین ہے، یہ مکمل نظام حیات ہے، یہ مکمل ضابطہ حیات ہے، اور اس سب میں اطاعت، اطاعت مطلق اللہ کی درکار ہے۔ لیکن ایک پہلو ابھی پوری طرح اجاگر نہیں ہوا، اللہ کی عبادت میں اگر وہ بالاکراہ ہو رہی ہے، طبیعت کے خلاف ہو رہی ہے، تو وہ منافقانہ اطاعت ہے۔ جیسے کہا گیا یہ منافق نہیں نماز کے لیے کھڑے ہوتے مگر کسل مندی کے ساتھ، اور بہت ہی جی طبیعت پر جبر کر کے، کیا کریں اس معاشرے میں کوئی مسلمان سمجھا ہی نہیں جا سکتا تھا جو نماز نہ پڑھتا، تو نماز تو پڑھنی پڑ رہی ہے، وہ منافقت۔ اللہ کی اطاعت کاملہ اس کی محبت شدیدہ کے تحت، اس کے شکر کا جذبہ، اے اللہ تیرے لیے حمد ہے، کل شکر تیرے لیے، کل ثنا تیرے لیے، اس شکر اور محبت کے جذبے سے. والذین آمنوا اشد حبا للہ, اہل ایمان تو وہ ہے جو شدید ترین محبت کرتے ہیں اللہ کے ساتھ. تو اللہ کی اطاعت مطلق, اس کی محبت شدیدہ کے ساتھ دو چیزیں جمع ہوں گی تو پھر وہ اللہ کی عبادت بنے گی. چنانچہ وہ جسد ہے تو یہ روح ہے, یہ جان ہے عبادت کی. اور فارسی کے دو الفاظ بخوبی ان کے فرق کو واضح کرتے ہیں. ایک ہے بندگی, جو ابھی میں نے شعر سنایا, بندگی وہ ہے اطاعت. ایک ہے پرستش, پرستش ہوتی ہے محبت سے. کوئی زر پرست ہے, کوئی شہرت پرست ہے, کوئی اقتدار پرست ہے, کوئی وطن پرست ہے, کوئی قوم پرست ہے, کوئی خود پرست ہے. یہ پرستش, پرستار کہہ دیتے ہیں آج کل جو مختلف ایکٹرز اور ایکٹریسز ہیں ان کے جو پرستار ہیں, پرستار کہلاتے ہیں. تو اللہ کی پرستش کے ساتھ اس کی اطاعت مطلقہ جمع ہوں گے تو عبادت بنے گی. یہ تو ہو گیا عبادت کی تعریف کا معاملہ. اسی لیے امام ابن تیمیہ اور ان کے شاگرد جو سب سے بڑے شاگرد ہیں حافظ ابن قیم, انہوں نے عبادت کی تعریف جس طور سے بیان کی. امام ابن تیمیہ نے زیادہ زور دیا اطاعت پر, اور حافظ ابن قیم نے, وہ چونکہ صوفی مزاج آدمی تھے, انہوں نے مقدم رکھا محبت کو. العبادت و تجمع اصلین, عبادت دو چیزوں, دو بنیادی چیزوں کو جمع کرنے سے وجود میں آتی ہے. غایت الحب مع غایت الذل والخضوع, حد درجے کی محبت اللہ کی اور حد درجے میں اللہ کے سامنے بچھ جانا, گر جانا. سر تسلیم خم ہے جو مزاج یار میں آئے, جو حکم ہے حاضر ہے پروردگار, جو حکم ہے حاضر ہے. اچھا, بعض چیزیں اس عبادت کے ساتھ ضمیموں کے طور پر ہیں. مثلاً دعا, الدعاء مخ العبادہ, اور یہ بھی فرمایا الدعاء هو العبادہ. دعا جو ہے وہ عبادت کی روح ہے, عبادت کا مغز ہے. جیسے ہڈی, اس میں سے آپ نے وہ گلی کھینچ لی اور باقی پھینک دی. ماز قرآن مغزہ برداشتے استخوان پیش سگا انداختے, تو یہ جو مغز ہے عبادت روح ہے, جوہر ہے, مغز ہے. دعا مغز ہے عبادت کے, بلکہ یہ بھی الدعاء هو العبادہ. اور کچھ افعال ایسے ہوتے ہیں کہ جو عبادت کے اظہار کے لیے ہوتے ہیں, تعظیم کے اظہار کے لیے. قنوت ہے ہاتھ باندھ کر اور سر کو قدرے جھکا کر کھڑے ہونا, رکوع ہے, سجود ہے, اور پانچویں چیز عبادت میں اخلاص. کوئی ریاکاری نہ ہو, کوئی کسی کو دکھانا مقصود نہ ہو, کوئی اپنی شہرت مطلوب نہ ہو, کوئی اپنے زہد و تقویٰ کا اشتہار دینا مطلوب نہ ہو. اخلاص. هي الحلقات تحفظني بآيات من القرآن, هي الحلقات تملأني بحب المصطفى العدنان, هي الحلقات تحفظني.